नमस्कार, दैनिक पत्रपत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल जेठ महिनाको 30 गते शनिबार, अधिक ज्येष्ठ कृष्ण पक्ष त्रयोदशी तिथि, तदनुसार जून 13 तारीक सन् 2026, नेपाल सम्वत 1146। रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। यो प्रसंगलाई आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले प्राथमिकताका साथ खबर बनाएका छन्। पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौं। नेपाल सरकारले कार्यान्वयनको निर्णय गरेसँगै 3 दशक अघि गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदनले सार्थकता पाएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले गरेको निर्णयपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुने निश्चित भएको छ। सरकारको यो निर्णयले सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ। उल्लेखित सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणकारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने प्रक्रिया पनि अगाडि बढ़ने भएको छ। महानगरभित्र रहेका सरकारी सार्वजनिक एलानी पर्ती डहर गुठी जग्गामा भएको अतिक्रमण हिनामिना र गैर कानूनी उपभोगको सम्बन्धमा विस्तृत छानबिन गरी प्रतिवेदन पेश गर्न 2049 पुस 26 गते उक्त आयोगको गठन गरिएको थियो। आयोगले 2052 सालमा सरकारलाई प्रतिवेदन बुझाएको थियो। मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको 2 दशक भन्दा बढ़ी समय बितिसक्दा पनि तत्कालीन राजाको शासनकालमा गठित आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयनमा अहिलेसम्म कुनै पनि सरकारले चासो देखाएको थिएन। पूर्व सचिव रामबहादुर रावलको नेतृत्वमा गठित उक्त आयोगले काठमाण्डु महानगरका विभिन्न ठाउँमा जग्गा अतिक्रमण गरी व्यक्तिका नाममा पुगेको ठहर गर्दै सो फिर्ता गर्न र दोषीमाथि कार्यवाही गर्न समेत सिफारिश गरेको थियो। उक्त आयोगले 3 वर्ष लगाएर सरकारलाई दिएको प्रतिवेदनले काठमाण्डु महानगर क्षेत्रभित्र मात्र 1,859 रोपनी 14 आना 3 पैसा 3 दाम सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण भएको देखाउँदै सो जग्गा रोक्का राखी सरकारको नाममा फिर्ता ल्याउन र संलग्न व्यक्तिहरूलाई कार्यवाही गर्न सुझाव दिएको थियो। आयोगले काठमाण्डु महानगरपालिकाका सबै ओडामा अध्ययन गरी प्रतिवेदन तयार गरेको थियो। त्यसबेला काठमाण्डु महानगरपालिकामा 35 वटा ओडा कायम थिए, अहिले 32 वटा ओडा छन्। त्यसै गरी आयोगको प्रतिवेदनले मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारकै जग्गा अतिक्रमण गरेको देखाएको थियो। प्रतिवेदन अनुसार कुल 693 रोपनी 9 आना क्षेत्रफलको सिंहदरबारबाट 46 रोपनी छ 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको औल्याइएको थियो। आयोगले उक्त जग्गा अतिक्रमण भएको ठहर गर्दै फिर्ता गराउन सिफारिश गरेको थियो। मन्त्री परिषद निर्णय सार्वजनिक सम्पत्तिको संरक्षण उपशीर्षकमा गोर्खापत्र लेख्छ। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 सरकारले कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले 31 वर्ष अघि सिफारिश भएर हालसम्म कार्यान्वयनमा आउन नसकेको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय भएको नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सोही प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारका नाममा जारी भएको निर्देशनात्मक आदेशलाई शिरोधार्य गरी प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ। सर्वोच्च अदालतको उक्त आदेशलाई टेकेर देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख लगत राखी त्यस्ता जग्गाको संरक्षण गर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ। सहजीकरण समिति गठन अर्को उपशीर्षक रहेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले हिजो नापी विभागका उपमहानिर्देशक कृष्ण प्रसाद सापकोटाको संयोजकत्वमा 8 सदस्यीय समिति गठन गरेको हो। रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयन गोर्खापत्रले मुख्य समाचार बनाएको छ। यसै प्रसंगलाई नयाँ पत्रिकाले रावल आयोगको प्रतिवेदन 31 वर्षपछि कार्यान्वयनतिर काठमाण्डु महानगरभित्रको 18,941 रोपनी जग्गा मध्ये झण्डै 2,000 रोपनी अतिक्रमित शीर्षकमा मुख्य खबर छापेको छ। एक खर्ब बढ़ीको वित्तीय अपराध भट्ट र ठूला व्यापारिक घराना जोड़िएको नेपालको वित्तीय क्षेत्रलाई तरंगित बनाएको यो विवाद अदालतमा प्रवेश गरेको छ। नागरिकले प्राथमिकताका साथ यसलाई समाचार बनाएको छ। नेपालमा अधिकांश भ्रष्टाचार मुद्दा सरकारी कामकाजसँग सम्बन्धित हुने गरेका थिए छन्, तर पछिल्लो पटक सत्ता शक्तिको दुरूपयोग गरेर निजी क्षेत्रका व्यक्ति व्यापारिक घरानाले पनि अरबौं रूपियाँ वित्तीय अपराध गरेको उजागर भएको छ। नेपालको वित्तीय क्षेत्रलाई तरंगित बनाएको बहुचर्चित सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ, धितोपत्र बजार चलखेल, बीमा कम्पनीहरूको कोष दुरूपयोग र संगठित आर्थिक अपराध सम्बन्धी मुद्दामा व्यवसायी बोकेर बीमा तथा पुनर्बीमा कम्पनीका उच्च अधिकारी र पूर्व नियामक प्रमुखहरू तानिएका छन्। विशेष सरकारी वकिल कार्यालयले वित्तीय अपराधमा संलग्न भएको आरोपमा 39 व्यक्ति तथा संस्था विरूद्ध करिब 1,15,000,000,000 रूपियाँ बढ़ी रकम बिगो दावी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ। बिचौलियाको आरोप लागेका इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, नेपालको ठूलो व्यावसायिक घराना शंकर ग्रुप सहित व्यक्ति तथा संस्था गरी 39 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो। भट्टमाथि राजनैतिक पहुँच र सत्ताको दुरूपयोग गरी वित्तीय अपराध गरेको आरोप लाग्दै आएको थियो। 1,00,000,000,000 बढ़ीको वित्तीय अपराध नागरिकले प्राथमिकताका साथ खबर बनाएको छ। काम छिटो हुँदा सेवाग्राही खुशी शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। काठमाण्डु उपत्यकामा रहेका यातायात व्यवस्था कार्यालयहरूको सेवा प्रवाह चुस्त हुँदा सेवाग्राहीमा खुशी छाएको छ। 3 वर्ष अघि परीक्षा पास गर्नुभएका भक्तपुरका सुबिन महर्जनले हिजो यातायात व्यवस्था कार्यालय राधे राधेबाट सवारी चालक अनुमति पत्र लाइसेन्स लिएपछि कार्यालयका कर्मचारीलाई धन्यवाद दिँदै भन्नुभयो, अहिले त सुधार भएर 5 मिनटमै काम बन्यो, ढिलासुस्ती हटेछ, खुशी लाग्यो। 3-4 वर्षदेखि लाइसेन्स नपाएका सेवाग्राही अहिले लाइसेन्स पाउँदा खुशी भएका छन्। अर्की सेवाग्राही सृजना थापाले भन्नुभयो, मैले लाइसेन्स नपाएको 3 वर्ष हुन लाग्यो, अहिले धमाधम लाइसेन्स दिएको छ, आखिर गरे हुँदो रहेछ त, मैले पनि लिए, विगतमा किन गरेनन्, अहिले त राम्रो काम भइरहेको छ। महर्जन र थापाले भने जस्तै पछिल्लो समय उपत्यकाका यातायात कार्यालयका सेवा प्रवाहमा सुधार देखिएको छ। कार्यालयहरूले कर्मचारी थपेर विदाको दिन सेवा दिएर होस् वा अनलाइन प्रणाली शुरू गरेर भए पनि सेवाग्राहीलाई शास्ति मुक्त बनाएका छन्। काम छिटो हुँदा सेवाग्राही खुशी गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। जुम्लाबाट 69 करोड़को कृषि उपज निर्यात शीर्षकमा नयाँ पत्रिकाले अर्थ पृष्ठमा समाचार प्रकाशन गरेको छ। हिमाली जिल्ला जुम्लाको स्याउ, ओखर, सिमी, आलुदेखि फापर, कोदोको पिठो आमदानीको प्रमुख स्रोत बनेको छ। जिल्लामा उत्पादित कृषि उपज ठूला शहरमा बिक्री वितरण हुने गरेको छ। उत्पादित कृषि उपज बिक्रीबाट गत आर्थिक वर्ष 2081-82 69,15,61,000 रूपियाँ आमदानी भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। अर्गानिक हुने भएकाले जुम्लाको कृषि उपजको बजारमा उच्च माग रहेको कार्यालय प्रमुख राम भक्त अधिकारीले बताउनुभयो। कुल आमदानी मध्ये सबैभन्दा ठूलो हिस्सा स्याउ बिक्रीबाट भएको वहाँले बताउनुभयो। गत आर्थिक वर्षमा 9,331 मेट्रिक टन स्याउ बिक्री हुँदा 66,31,00,000 रूपियाँ आमदानी भएको छ। स्याउपछि सिमी बिक्रीबाट राम्रो आमदानी भएको छ। 55,803 किलोग्राम सिमी बिक्रीबाट 1,33,92,000 रूपियाँ आमदानी भएको कार्यालयले जनाएको छ। जुम्लाबाट 69,00,00,000 कृषि उपज निर्यात नयाँ पत्रिकाको अर्थ पृष्ठको खबर हो यो। नेपाली भूमि सुस्तामा एसएसबी पसेपछि स्थानीयको प्रतिकार शीर्षकमा नयाँ पत्रिकाले खबर बनाएको छ। नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका 5 थारू टोलमा प्रवेश गरेको भारतीय सीमा सुरक्षा बल एसएसबीको टोलीलाई स्थानीयवासीले प्रतिकार गरेर फर्काइदिएका छन्। एसएसबीको टोली हिजो बिहान 7 बजे थारू टोलमा प्रवेश गरेपछि स्थानीयले हो हल्ला गर्दै उनीहरूलाई भारतीय भूमि नै लखेटेका हुन्। नेपाली नागरिकले भारतीय सुरक्षाकर्मीलाई आफ्नै भूमिमा फर्कन भन्दै लखेटेको दृश्य सामाजिक सञ्जालमा छ। नारायणी नदीमा निर्माण हुन लागेको तटबन्धको काम रोक्न एसएसबी यसअघि 17 जेठमा नेपाली भूमिमा प्रवेश गरेका थिए। हिजो बिहान पुनः भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा देखिएपछि खेतमा काम गरिरहेका स्थानीयले नेपाली भूमिमा किन प्रवेश गरेको भन्दै आपत्ति जनाएका थिए। स्थानीय र भारतीय सुरक्षाकर्मी बीच केही समय सामान्य विवाद समेत भएको थियो। स्थानीयको प्रतिवादपछि भारतीय सुरक्षाकर्मी आफ्नो भूमितर्फ फर्किएका थिए। नेपाली भूमि सुस्तामा एसएसबी पसेपछि स्थानीयको प्रतिकार नयाँ पत्रिकाको अग्रपृष्ठको खबर हो यो। सर्वोच्चले गर्यो निगमको बोर्ड सदस्य नियुक्ति बदर शीर्षकमा अन्नपूर्णले अर्थपृष्ठमा समाचार छापेको छ। सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका बोर्ड सदस्य नियुक्ति बदर गरेको छ। न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले जेठ 29 गते संक्षिप्त आदेश जारी गर्दै निगमको संचालक सदस्य नियुक्ति प्रक्रियामा मनपरी गरिएको भन्दै यही वैशाख 31 गते गरिएको नियुक्ति निर्णयलाई बदर गरिदिएको हो। अदालतले सुशासनको मूल्य र मान्यता विपरीत भएको ठहर गर्दै योग्यताक्रमका आधारमा पुनः निर्णय गर्न सरकारका नाममा परमादेश समेत जारी गरेको छ। सर्वोच्चको आदेशमा भनिएको छ, अब छनौट समितिको सिफारिशमा परेको योग्यताक्रम अनुसारका उम्मेद्वारहरूलाई सुशासनको मूल्य एवं मान्यता विपरीत नहुने गरी स्पष्ट आधार र कारणसहित पुनः निर्णय गर्न विपक्षीहरूका नाममा परमादेश जारी गरेको छ। सर्वोच्चले गर्यो निगमको बोर्ड सदस्य नियुक्ति बदर अन्नपूर्णको अर्थपृष्ठको समाचार हो यो। असारमा 30,000 दादुरा खोप शीर्षकमा नागरिकले समाचार छापेको छ। 30,000 बालबालिका र किशोर किशोरीलाई बागलुङमा दादुरा विरूद्धको खोप लगाइने भएको छ। केही महिना अगाडि ढोरपाटन नगरपालिकामा महामारीको रूपमा फैलिएको दादुराको जोखिम कम अन्य छिमेकी पालिकामा समेत खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। बागलुङका तमान खोला, निसी खोला, बडीगाड गाउँपालिका र गलकोट नगरपालिकाका 30,000 बाल बालिकालाई असार 1 देखि दादुरा विरूद्धको खोप लगाउने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माले बताउनुभयो। गत फागुनमा ढोरपाटनमा महामारीका रूपमा फैलियो, अहिले त्यो नियन्त्रणमा त आएको छ तर पूर्ण नियन्त्रणमा आएको मान्नका लागि 42 दिनसम्म कुनै पनि संक्रमण नभेटिएको हुनुपर्ने भन्ने छ। उहाँले भन्नुभयो, ढोरपाटनमा नियन्त्रण भएपछि पछिल्लो समय निसी खोलाबाट हप्ता 10 दिनमा फाटफुट आएको छ, यसले गर्दा पनि हामी अब सतर्क हुनुपर्छ उहाँले भन्नुभयो। असारमा 30,000 दादुरा खोप नागरिकको समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, अल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। शुद्ध खानेपानीको पहुँच बाहिर नेपालगंजवासी शीर्षकमा नागरिकको अग्रपृष्ठमा खबर छ। नेपालगंज उपमहानगरपालिकाका 82% बासिन्दा शुद्ध खानेपानी उपभोग गर्नबाट वञ्चित छन्। नगरमा खानेपानी सेवाको संस्थागत विस्तार भए पनि वितरण प्रणाली चुस्त नहुँदा नागरिकको ठूलो हिस्सा शुद्ध खानेपानी उपभोगबाट वञ्चित भएको हो। उपमहानगरपालिकामा रहेका 34,565 घरधुरी मध्ये करिब 6,000 मात्र संस्थागत रूपमा शुद्ध खानेपानी सेवा पुगेको छ। प्रतिशतका आधारमा हेर्दा नेपालगंजका करिब 17.36% घरधुरीले मात्र शुद्ध खानेपानी उपयोग गरिरहेका छन् भने बाँकी 82.64% घरधुरी शुद्ध खानेपानी सेवाबाट वञ्चित छन्। यो तथ्याङ्कले उपमहानगरमा खानेपानी वितरण प्रणालीमा व्यापक सुधार गर्नुपर्ने देखाउँछ। शुद्ध खानेपानीको पहुँच बाहिर नेपालगंजवासी नागरिकको अग्रपृष्ठको समाचार हो यो। अध्ययन भिसा सिफारिश प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न थाल्यो सरकार शीर्षकमा नागरिकले खबर छापेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिशका लागि पेश गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिको सदस्यमा मन्त्रालयकै उपसचिव कानूनका गोपी कृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहनु भएको छ। समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका तथा जिम्मेवारी बारे आवश्यक अनुसन्धान गरी 7 दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ। अध्ययन भिसा सिफारिश प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न थाल्यो सरकार नागरिकको खबर हो यो। र विश्वकपको ज्वरो शीर्षकमा अन्नपूर्णले मुख्य खबर छापेको छ। फुटबल प्रेमीमा विश्वकपको ज्वरो चढ़ेको छ। विश्वकप केवल जीत र हारसँग मात्र जोड़िएको छैन, विभिन्न देश संस्कृति र समुदायका व्यक्तिलाई एउटै भावनात्मक सूत्रमा बाँधेको छ। चिया पसल रेस्टुरादेखि सामाजिक सञ्जालसम्म फुटबलकै चर्चा छ। प्रत्येक व्यक्तिको जीवन सोच र दैनिक व्यवहारमा प्रभाव पारिरहेको छ। त्यसैले विश्वकपको ज्वरोले सबैलाई गाँजेको छ। विश्वकपको ज्वरो अन्नपूर्णको मुख्य समाचार हो यो। यो सँगै पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।